হিব্রু 8 2 अब हामीले गरिरहेका कुराहरूको सार यही हो। हाम्रा यस्ता महापुजारी हुनुहुन्छ जो स्वर्गहरूमा महामहिमको सिंहासनको दाहिने हातपट्टि बस्नु भएको छ, जो पवित्र स्थानका र त्यस साँचो निवास स्थानका सेवक हुनुहुन्छ, जसलाई मान्छेले होइन तर प्रभुले खडा गर्नुभयो। भेटुने पाल जो यहाँ अगाडि देख्न सक्नुहुन्छ तपाईँले, यसको यो बिचको यसलाई भेटुने पाल भनिन्छ, यो चाहिँ आँगन हो अनि यसको वरिपरि चाहिँ यो पर्खाल खडा छ सेतो कपडाले बाहिरबाट भित्र आउन चाहिँ त्यहाँ छेकेको छ। यो भेटुने पालले केलाई दर्शाइरहेको छ? बाइबलमा यहाँ हामी पदहरू पढ्नेछौँ, भेटुने पाल चाहिँ एउटा दृष्टान्त हो भनेको छ। भेटुने पाल चाहिँ एउटा छाया, एउटा तस्बिर हो। के को तस्बिर हो? केलाई दर्शाइरहेको छ? भेटुने पालले चाहिँ प्रभु येशु ख्रीष्टलाई दर्शाइरहेको छ र उहाँमा भएको मुक्तिलाई दर्शाइरहेको छ। अनि त्यसैले यो जुन इजरायलीहरूले मिस्रबाट निस्केपछि प्रभुको आज्ञा मुताबिक उनीहरूले उजाड स्थानमा यो खडा गरे, प्रस्थानको पुस्तकमा यसको विवरण पाउँछौ। यो उनीहरू एक वर्ष त्यहाँ बस्दाखेरि यो बनाई भ्याए अनि यो चाहिँ एउटा अर्कै निवास स्थानको यो चाहिँ नमुना थियो, फोटो जस्तो थियो। साँच्चैको चाहिँ अर्कै छ तर यो चाहिँ त्यो साँच्चैको चाहिँ प्रतिरूप हो अथवा दृष्टान्त हो अथवा तस्बिर हो। त्यसैले यहाँ दुई पदमा तपाईँले देख्नुहुन्छ 8:2 जो पवित्र स्थानका र त्यस कुन निवास स्थानका सेवक हुनुहुन्छ भनेछ, साँचो अर्थात् येशु ख्रीष्ट चाहिँ यो निवास स्थानको सेवक होइन। यहाँ त मान्छेहरू थिए, हारुन थियो अनि हारुनको छोराहरू थिए, लेवीका कुलका त्यहाँ सहायकहरू थिए, यसो कुरा गरे होइन, तर त्यो साँचो निवास स्थान स्वर्गमा भएको साँचो निवास स्थानको सेवक चाहिँ प्रभु येशु हो भन्दैछ। अर्को पद हेरौँ, 9 हिब्रू 9:6-11 हिब्रू 9:6-11 यहाँ पढ्छौ, अनि जब यी कुराहरू यस प्रकारले तयार भए तब पुजारीहरू परमेश्वरका सेवाहरू पूरा गर्दै सधैँ पहिलो निवास स्थानभित्र पस्दथे, तर दोस्रो भित्र चाहिँ महापुजारी मात्र वर्षमा एकपल्ट पस्थे, रगत नलिकन होइन, जुन चाहिँ उनले आफ्नै निम्ति र तिनीहरू के अरे र मानिसहरूका भूलचुकहरूका निम्ति चढाउँथे। यसद्वारा पवित्र आत्माले यही देखाइरहनु भएको छ। के देखाइरहनु भएको छ? पहिलो निवास स्थान भनेको यो खडा रहन्जेल महापवित्र स्थानभित्र पस्ने बाटो प्रकट गरिएको थिएन, जुन चाहिँ त्यस समयका निम्ति एउटा के थियो, दृष्टान्त थियो। ग्रिकमा पाराबोली भनेछ, एउटा दृष्टान्त थियो। जुन समयमा दान र बलिदानहरू चढाइन्थे, जसले चढाउने मानिसको विवेकलाई सिद्ध पार्न सकेनन्, किनकि तिनमा खानेकुरा पिउने कुरा तरह तरहका स्नान र शारीरिक रीतिविधिहरू मात्र छन्, जुन चाहिँ सुधारको समयसम्मका लागि राखिएका थिए, तर ख्रीष्ट आउनेवाला असल कुराहरूका महापुजारी भएर अझ महान र अझ सिद्ध निवास स्थानबाट भएर आउनु भयो, जो चाहिँ हातले बनेको होइन अर्थात् यस सृष्टिको होइन। त्यसैले यहाँ दृष्टान्त थियो भने चाहिँ यो चाहिँ जुन चाहिँ वास्तविक चाहिँ स्वर्गमा अनि त्यहाँबाट चाहिँ प्रभु येशु आउनु भयो यो संसारमा। यसले जे जे दर्शाएको थियो त्यो त्यो पुरा पुरा गर्नलाई यो संसारमा आउनुभयो। त्यसैले यो पदहरूमा के देखिरहेछौँ, यहाँ के देखिरहेछौँ भने त्यो भेटुने पाल चाहिँ एउटा दृष्टान्त हो, ख्रीष्टलाई दर्शाउँछ यसले र साथै यसले उहाँमा पाइने मुक्तिलाई चाहिँ दर्शाइरहेको थियो। हिब्रू 9:19-24 पढ्नेछौँ, हिब्रू 9:19-24 किनकि जब मूसाले व्यवस्था अनुसार एक एक आज्ञा सबै मानिसहरूलाई सुनाए तब उनले पानी रातो ऊन र हिसाबको साथमा बाछा र बोकाहरूको रगत लिए अनि त्यस पुस्तकमाथि र सबै मानिसहरूमाथि यसो भन्दै छर्किदिए बाछाको रगत यही हो जुन बाछा परमेश्वरले तिमीहरूसित बाँध्नु भएको छ अनि यसरी नै उनले दुवै निवासस्थान र सेवाका सबै भाँडाहरूमाथि रगत छर्के अनि व्यवस्था अनुसार प्राय सबै कुराहरू रगतद्वारा शुद्ध पारिन्छन् अनि रगत नबगाइकन पाप क्षमा हुँदैन यसै कारण स्वर्गहरूमा भएका कुराहरूका नमुनाहरूलाई त्यो शब्द देख्नुभयो यसै कारण स्वर्गहरूमा भएका कुराहरूका नमुनाहरूलाई यीद्वारा शुद्ध हुन खाँचो थियो तर स्वर्गीय कुराहरू आफैलाई चाहिँ यीभन्दा उत्तम बलिदानहरूद्वारा किनकि ख्रिस्ट हातले बनाएका पवित्र स्थानहरूभित्र पस्नु भएन जो वास्तविक पवित्र स्थानहरूका प्रतिरूप हुन् तर स्वर्गभित्र नै पस्नुभयो अब परमेश्वरका सामु हाम्रा निम्ति देखा पर्नलाई यहाँ बताएको छ यो चाहिँ नमुना थियो स्वर्गमा भएको स्वर्गीय निवास स्थानको यो नमुना थियो यो पृथ्वीमा थियो यो उजाड स्थानमा थियो अनि यो चाहिँ वास्तविक र पवित्र स्थानको यो चाहिँ नमुना थियो अब एउटा पद अब अर्को खण्ड हेर्नु छ हिब्रू दशको एघार र बाह्र हिब्रू दश एक पन्ना पल्टाउनुहोस् एघार पद अनि दिनहुँ हरेक पुजारी सेवा गर्दै र घरिघरि एकै प्रकारका बलिदानहरू चढाउँदै खडा रहन्छन् जुन बलिदानहरूले पापहरू कहिले हरण गर्न सक्दैनन् तर यी व्यक्ति त पापहरूका निम्ति एउटै बलिदान सदाका निम्ति चढाएर परमेश्वरको दाहिने हाततर्फ बस्नु भयो अब के अरे चल्छ एकछिन यहाँ हेर्नेछौ यो दृष्टान्त यो चाहिँ जुन स्वर्गीय निवास स्थानको प्रतिरूप जुन चाहिँ थियो यहाँ चाहिँ एउटा ढोका थियो अनि अरू कहीँबाट यहाँ भित्र पस्न सकिँदैन थियो यो चाहिँ परमेश्वरको निवास स्थान भनेको छ त्यहाँभित्र चाहिँ पवित्र स्थान र अर्को चाहिँ के अरे महापवित्र स्थान थियो जहाँ चाहिँ परमेश्वरको उपस्थिति चाहिँ रहेको थियो विशेष प्रकारले परमेश्वर सर्वव्यापी हुनुहुन्छ तर उहाँले आफ्नो महिमा चाहिँ त्यहाँ प्रकट गरिरहनु भएको थियो अनि त्यहाँ यो सेतो पर्दा जुन वरिपरि देखिन्छ त्यसले चाहिँ देखाइरहेको थियो कि मान्छेहरू परमेश्वरबाट टाढा छन् पापले गर्दाखेरि अनि त्यसैले यहाँ चाहिँ पापीहरू कसरी परमेश्वरका आउन सक्छन् कसरी पापीहरू जो चाहिँ परमेश्वर पवित्र परमेश्वरबाट अलग भएका छन् उनीहरू कसरी परमेश्वरसँग मिलाप हुन सक्छन् कसरी उनीहरूले मुक्ति पाउन सक्छन् भन्ने कुरा चाहिँ तस्बिरको रूपमा चाहिँ यहाँ दर्शाउनु भएको थियो परमेश्वरले यो बलिदानहरूद्वारा अनि त्यसैले ख्रिस्टलाई दर्शाइरहेको थियो र ख्रिस्टमा पाउने मुक्तिलाई दर्शाइरहेको थियो त्यसैले यहाँ म चाहिँ नौवटा कुराहरू चाहिँ बाँड्न लागिरहेको छु पहिलो चाहिँ येशु ख्रिस्ट को हुनुहुन्छ भनेर चाहिँ भेटु नेपालले दर्शाइरहेको थियो अनि सबभन्दा पहिला चाहिँ के देखाएको थियो भने प्रभु येशु ख्रिस्ट चाहिँ परमेश्वर हुनुहुन्छ जो मानिस बन्नुभयो र मानिसहरूको बीचमा बस्न आउनुभयो एकचोटि मसँग तपाईँहरू पल्टाउनु होला मत्ती एक अध्यायमा हामी केही पदहरू विभिन्न हेर्नेछौ यो कुराहरूलाई स्पष्ट पार्ने पदहरू मत्ती एकको तेइसमा जब प्रभु येशु ख्रिस्ट को जन्म हुने बेला भयो आजभन्दा 2000 वर्ष अगाडि त्यहाँ भविष्यवाणी अथवा परमेश्वरबाट घोषणा गरियो स्वर्गदूत मार्फत मत्ती एकको तेइसमा कि उहाँको जन्म चाहिँ यसरी हुनेछ भनेर मत्ती एकको तेइस हेर कन्या गर्भवती हुनेछिन् र एउटा पुत्र जन्माउने छिन् अनि तिनीहरूले उहाँको नाम इम्मानुएल राख्नेछन् जसको अर्थ हो परमेश्वर हामी सित। त्यसैले अनन्तदेखि पितासँग हुनुहुने अनन्तदेखिको वचन तपाईँलाई यहोन्ना एकको एक थाहा छ है धेरै जस्तोलाई। सुरुमा वचन हुनुहुन्थ्यो पितासँग हुनुहुन्थ्यो अनि उहाँ परमेश्वर हुनुहुन्छ। तर उहाँ चाहिँ जो स्वर्गमा हुनुहुन्थ्यो अनादिदेखि उहाँ चाहिँ एउटा कन्या मार्फत जन्मिनु भएर 2000 वर्ष अगाडि उहाँ चाहिँ वचन शरीर हुनुभयो यहोन्ना 1:14। अनि त्यसपछि के लेखेको छ कसैलाई याद छ दाजुभाइहरू? अनि वचन शरीर हुनुभयो अनि के लेखेको छ त्यहाँ यहोन्ना 1:14 हाम्रो माझमा बास गर्नुभयो। हाम्रो माझमा बास गर्नुभयो त्यो शब्द जुन बास गर्नुभयो भन्ने छ नि त्यो शब्द चाहिँ ग्रिक भाषामा चाहिँ तम्बु हाल्नु भयो भनेको तम्बु आफ्नो तम्बु चाहिँ खडा गर्नुभयो अक्षरश त्यही नै शब्द। त्यसैले यो भेटुने पाल यो तम्बुले चाहिँ प्रभु येशु ख्रिष्टको देह धारणलाई देखाइरहेछ नम्बर 1। किन किन परमेश्वरको पुत्र चाहिँ मानिस बन्नुभयो अनि कति पदहरू चाहिँ म भन्नेछु तपाईँले टिप्नु भयो भने चाहिँ यहोन्ना 1:18 बताएको छ कि परमेश्वरलाई कुनै मानिसले कहिले के गरेको छैन देखेको छैन परमेश्वरको एकमात्र जन्माएको पुत्रले मात्र उहाँले नै पिताको बारेमा चाहिँ के गर्नुभएको छ याद भएन है त्यसो भए पल्टाउनु पर्यो है तपाईँले भन्नुहुन्छ चाहिँ म नपल्टाइरहेको थिएँ। के लेखेको छ त्यहाँ यहोन्ना 1:18 एउटा महत्त्वपूर्ण शब्द छ त्यहाँ यहोन्ना 1:18 परमेश्वरलाई कुनै मानिसले कहिले देखेको छैन जन्माएको एउटै पुत्रले मात्र जो पिताको छातीमा हुनुहुन्छ उहाँले नै पिताको विषयमा के गर्नुभएको छ बताउनु भएको छ। त्यसैले अदृश्य परमेश्वर लाई व्याख्या गर्न उहाँ चाहिँ देखिने एउटा मानव शरीरमा चाहिँ यो संसारमा आउनुभयो अनि उहाँ त्यसरी आउनुहुनेछ भन्ने कुराको भविष्यवाणी दृष्टान्त चाहिँ यो भेट हुने पाल थियो। त्यो चाहिँ त्यसले बताइरहेको छ स्वर्गीय कुराहरू। दोस्रो कुरा यो भेट हुने पालको एउटा महत्वपूर्ण शिक्षा यो हो अनि साँच्चै एउटा शब्द अघि उहाँको नाम इम्मानुएल हुनेछ भनेको छ नि त्यो हिब्रू शब्द हो। इमानुएलको अर्थ के हो दिदी बहिनीहरू? परमेश्वर हामीसित। त्यसैले परमेश्वर हामीसित अनि इजरायलमा चाहिँ के भने लगभग 20 लाख यहुदीहरू 400 वर्षको दासत्वबाट उनीहरूलाई छुट्टाइयो परमेश्वरको महासामर्थ्यले अनि निस्तार चाडको रगतले अनि उनीहरू चाहिँ उजाड स्थानमा आए त्यहाँ 1 वर्ष जति बसे सिनाई पर्वतमा परमेश्वरको त्यहाँ विशेष उपस्थिति थियो मोसालाई बोलाउनु भयो भेटुने पाल बनाऊ भन्नुभयो। यो मान्छेको विचार थिएन यो भेटुने पाल यो परमेश्वरको विचार थियो किन म इजरायलीहरूको बीचमा बस्नलाई। अनि त्यसपछि त्यो भेटुने पाल रचना गरियो अनि त्यसपछि लेबीको पुस्तक तुरुन्तै सुरु हुन्छ कि त्यहाँ चाहिँ बलिदानहरूबाट सुरु हुन्छ किनभने पापी मानिससँग कसरी परमेश्वर बस्न सक्नुहुन्छ असम्भव हो तर रगतको बलिदानद्वारा एउटा निर्दोष प्रतिस्थापकको मृत्युद्वारा चाहिँ पापी मानिस परमेश्वर कहाँ जान सक्छ यसले चाहिँ त्यही दर्शाइरहेको थियो दर्शाइरहेछ छैन केही छ त्यहाँ एकचोटि त्यो गरौँ न त्यहाँबाट देखिन्छ भने गड प्राविधिक गडबडी भइरहेछ हाम्रो यो नौलो कुरा हो हिजो मात्र हामीले चाहिँ यसरी गर्न सकिन्छ कि भनेर सोचेका थियौँ मात्र है। अब चाहिँ दोस्रो कुरा चाहिँ यो हो पहिलो कुरा येशु ख्रिस्टको हुनुहुन्छ उहाँ चाहिँ परमेश्वर नै मानिस बन्नुभएको हुनुहुन्छ उहाँ चाहिँ येशु ख्रिस्टको हुनुहुन्छ परमेश्वर मानिस दुइटै हुनुहुन्छ परमेश्वर पनि मानिस पनि के तपाईँको मुक्तिदाता उहाँ नै हुनुहुन्छ जब तपाईँले यीशु भन्नुहुन्छ के सोच्नुहुन्छ? परमेश्वर पनि मानिस पनि दुवै अद्वितीय, परमेश्वर जो मानिस बन्नुभयो अनन्तको परमेश्वर। दोस्रो कुरा चाहिँ प्रश्नबाट यसरी गर्न चाहिन्छ, किन उहाँ मान्छे बन्नुभयो? परमेश्वरको पुत्र, अनन्तको परमेश्वरको पुत्र किन मान्छे बन्नुभयो? अनि भेटु नेपालको त्यो वरिपरिको त्यो सेतो पर्दालाई विचार गर्नुहोस्। अनि एउटा पापी मानिस बाहिर छ, परमेश्वर भित्र हुनुहुन्छ, कसरी भित्र आउने त? भित्र आउनलाई चाहिँ एउटा मात्र बाटो छ, एउटा धेरै चाँडो गए एउटै मात्र, त्यो बीचको जुन रङ लगाएको पर्दा छ नि त्यो ढोका हो, एउटै मात्र ढोका थियो, एउटै मात्र ढोका, त्यो चाहिँ येशु ख्रीष्टको तस्विर हो। बाटो म हुँ, ढोका म हुँ, जो बाटो छ तिर जीवन मान्यो, मद्वारा बाहेक कोही पनि पिता पाउँदैन। जो मबाट भित्र पस्छ उसले मुक्ति पाउँछ। त्यसैले एउटा पापीले के गर्नुपर्छ? एकचोटि त्यो भिडियो नै हो भने चल्छ कि? हुन्छ, अनि यसो एकछिन, चार मिनटको छैन, सात मिनट हुन्छ, ल अलि राम्रो छ, कस्तो हुन्छ हेर। अनि म बताउन खोज्छु, यो चाहिँ उजाड स्थानमा इजरायलहरूले परमेश्वरले ठिक जसरी बनाऊ भन्नुभएको थियो उनीहरूले बनाए, उनीहरू आफैले सामग्रीहरू ल्याएका थिए, परमेश्वरले चाहिँ नमुना मूसालाई देखाउनु भएको थियो, त्यस अनुसार बनाए। यो 7.5 फिटको सेतो पर्दा, त्यसबाट नागेर जान सकिँदैन थियो। यो सेतो पर्दाले देखाइरहेको छ कि परमेश्वर पवित्र हुनुहुन्छ, हामी पापी मानिस बाहिर छौँ, परमेश्वरबाट हामी टाढा छौँ, कताबाट जाने? कहीँ बाटो छैन। पृष्ठभूमिमा त्यहाँ सिनाई पर्वत देखाएको जस्तो छ। अनि त्यसपछि हामी अब यहाँ आएको छौँ, यो चाहिँ पूर्वपट्टिबाट हामी यो पूर्वपट्टि फर्केको छ, त्यसैले हामी छिर्दैछौँ। छिर्ने बित्तिकै सबभन्दा पहिलो कुरा चाहिँ आगो बलिरहेको एउटा बेदी छ, यो पित्तलको बेदी, यो बडेमाको बेदी थियो। अनि त्यो बेदीमा चाहिँ बलिदान चढाइन्थ्यो, एउटा निर्दोष पशुलाई त्यसको दायाँपट्टि भनेपछि यो उत्तरपट्टि त्यसलाई मारिन्थ्यो, त्यसको रगत त्यहाँ फेदीमा खनाइन्थ्यो, त्यहाँ ऊ के अरे त्यहाँ लगाइन्थ्यो पनि त्यसको चार कुनामा। अनि त्यसपछि मात्र अनि त्यसको अनि त्यसपछि यदि पाप बलि हो भने चाहिँ त्यसको रगत चाहिँ त्यहाँभित्र लगिन्थ्यो, पाप बलि हो भने। अनि त्यो बलिदानहरूको चाहिँ भोलि हामी हेर्ने प्रयास गर्नेछौँ। त्यसैले एउटा व्यक्ति आउने बित्तिकै पहिलो कुरा के देख्थ्यो भने त्यो बडेमाको बेदी, अनि यो चाहिँ प्रभु येशु ख्रीष्टको तस्विर हो। क्रुस चाहिँ बेदी हो, जहाँ चाहिँ एउटा निर्दोष व्यक्तिको मृत्यु भयो, उहाँको रगत बग्यो, पाप रहित प्रभु येशु मानिस बनेर उहाँ क्रुसमा हाम्रो लागि आफ्नो प्राण दिनु, उहाँको रगत बगाएर। अनि अर्थात् त्यसैले यो भेटु नेपालले चाहिँ प्रभु येशु ख्रीष्टमा भएको त्यो पाप क्षमाको लागि तिरिएको दाम, त्यो प्रायश्चित गर्नको लागि अथवा पापीहरूलाई छुटकाराको दाम तिर्नलाई र परमेश्वरको व्यवस्था र नियम जुन तोडिएको छ पापीहरूद्वारा, त्यो तोडिएको नियमहरू बापत चाहिँ त्यहाँ परमेश्वर पवित्र परमेश्वरको न्यायलाई सन्तुष्ट पार्नलाई चाहिँ त्यहाँ रगत बगाइनु पर्थ्यो, रगत नबगाइकन पाप क्षमा हुँदैन। अनि एउटा एक दुईवटा पदहरू हेर्नेछौँ, पहिलो पत्रुसमा हेरौँ, पहिलो पत्रुस 1:18-19, पहिलो पत्रुस 1:18-19, किन उहाँ मान्छे बन्नुभयो? उहाँ चाहिँ पाप क्षमाको लागि, उहाँ बलि हुनको लागि, हामीलाई पापबाट छुटकारा दिनलाई उहाँले तिर्नु परेको दाम उहाँको बहुमूल्य रगत बगाउनको लागि उहाँको मृत्यु आवश्यक पर्यो। त्यसैले यहाँ देख्दै पढ्छौ पहिलो पत्रुस 1:18, किनकि तिमीहरू जान्दछौ तिमीहरूका पिता पुर्खाहरूदेखि चलिआएको तिमीहरूको व्यर्थको चालचलनबाट तिमीहरूले चाँदी र सुन जस्ता नाश हुने चीजहरूद्वारा छुटकारा पाएका होइन, तर निर्दोष र निष्कलङ्क थुमाको रगत अर्थात ख्रिस्टको बहुमूल्य रगतद्वारा छुटकारा पाएका हौ। छुटकाराको दाम चाहिँ तिर्न प्रभु येशु मान्छे बन्नुभयो। पहिलो पत्रुस 2:24 पनि हेर्नुहोस्, पहिलो पत्रुस 2:24, हामीले जीवन पाउनलाई चाहिँ उहाँको मृत्यु आवश्यक परेको थियो, उहाँ मर्नु परेको थियो। परमेश्वरले हामीलाई यति प्रेम गर्नुभयो, उहाँ मानिस बनेर हाम्रो लागि मर्न समेत आउनुभयो। यो कस्तो अद्भुत कुरा हो। पहिलो पत्रुस 2:24, हामी पापहरूका निम्ति मरेर धार्मिकताका निम्ति बाँचौ भनेर उहाँ आफैले आफ्नो शरीरमा हाम्रा पापहरू क्रुसमाथि बोक्नुभयो, उहाँकै चोटहरूद्वारा तिमीहरू निको पारियौ। उहाँको आफ्नो शरीरमा तपाईँको पापहरू बोक्नुभयो, तपाईँ मर्न नपरोस् भनेर उहाँ मरिदिनु भयो, तपाईँ नरकमा जान नपरोस् भनेर उहाँ चाहिँ मान्छे बनेर क्रुसमा मर्नुभयो। त्यसपछि पहिलो पत्रुस 3:18 आउँछ, त्यसपछि पहिलो पत्रुस 3:18 यहाँ लेखेको छ, किनकि हामीलाई कहाँ पुर्याउनलाई परमेश्वर कहाँ, तपाईँहरू पुग्नु भएर हुन्छ त्यहाँ। त्यसैले पहिलो पत्रुस 3:18 हेर्नुहोस्, यो सुन्दर पदलाई, परमेश्वरबाट टाढा रहेको बाहिर रहेका पापीहरूलाई अब परमेश्वर कहाँ पुर्याउनलाई ख्रिस्टले के गर्नुभयो। 18 पद, किनकि हामीलाई परमेश्वर कहाँ पुर्याउनलाई ख्रिस्टले पनि धर्मी जनले अधर्मीहरूका निम्ति पापहरूको लागि एक पल्ट दुःख भोग्नुभयो र शरीरमा मारिनुभयो तर आत्माद्वारा जीवित पारिनुभयो। त्यसैले प्रभु येशु ख्रिस्टको त्यो बलिदानलाई चाहिँ यहाँ भेटु नेपालमा दर्शाएको थियो। त्यहाँ बलिदान दिइरहेको त्यस्तो छ, ए हुन्छ तिमीले सक्छौ भने ल, त्यहाँ रहेछ अलिक चाँडो भयो बाहिरबाट चाहिँ बलिदान लिएर आइरहेछ एकजना व्यक्ति, उसको साटोमा मरिदिने एउटा बलि। ऊ उत्तरपट्टि आउँछ, दायाँपट्टि ऊ चाहिँ एउटा ढोका, त्यो ढोकाबाट छिरेको छ, अनि त्यो पहिला पशुलाई हेर्छ पुजारीले, निष्खोट छ कि छैन, यसमा कुनै दाग कुनै त्यसमा कलङ्क हुनु हुँदैन, अनि भित्र ल्याइन्छ। त्यसपछि त्यो व्यक्तिले नै त्यसलाई मार्नु पर्थ्यो, पुजारीले होइन, त्यो व्यक्तिले नै त्यसलाई मार्थ्यो, त्यसको रगत जम्मा गरिन्थ्यो आउँदैछ। अनि त्यसपछि त्यसलाई चाहिँ यहाँ चाहिँ अब त्यो पशुलाई काट्नलाई चाहिँ यता ल्याइन्थ्यो, अनि त्यो कुन चाहिँ बलिदान हो त्यो अनुसार चाहिँ ठ्याक्कै त्यो नियमअनुसार त्यहाँ गरिन्थ्यो, पुजारीहरूले गर्थ्यो त्यो चाहिँ। अनि त्यसपछि पुजारीले त्यहाँ कुन कुन भागहरू, त्यहाँ बलिदान 5 किसिमका थिए, प्रभु येशूको मृत्युलाई 5 किसिमले त्यहाँ दर्शाइएको छ बलिहरूले, अनि त्यहाँ चाहिँ आगोमा चढाइन्थ्यो, पुजारीले गर्थ्यो त्यो कुरा, अनि त्यसैले रगत यो बगाइएको उनीहरूले उनीहरूलाई चाहिँ यसले चाहिँ सिकाइरहेको थियो कि पापीको सट्टामा एउटा निर्दोष प्राणको मृत्यु हुन आवश्यक छ, अनि मात्र म परमेश्वरमा ग्रहण योग्य हुन्छ भनेर, आफैमा ग्रहण योग्य छैन हामी। त्यसैले त्यहाँ रोक्न सकिन्छ त्यसलाई। तेस्रो कुरा चाहिँ भेटु नेपालले के सिकाइरहेको थियो भने मान्छेको पापी अवस्था, तपाईँहरू जसले मुक्ति पाउनु भएको छैन आउनु भएको छ यहाँ धेरै स्वागत छ, तर प्रश्न छ तपाईँलाई, तपाईँलाई थाहा छ कि मान्छेको तपाईँको सबभन्दा ठूलो समस्या के हो? भेटु नेपालले सिकाउँछ, मान्छेको सबभन्दा ठूलो समस्या चाहिँ उसको पाप हो. त्यो पापले चाहिँ उसलाई चाहिँ परमेश्वरबाट अलग राखेको छ. ऊ परमेश्वरको स्वर्गमा पस्न सक्दैन. ऊ चाहिँ अनन्त नरकमा जानु परिरहेको छ. उसको ठूलो समस्या छ. त्यो सेतो पर्खालले चाहिँ उसलाई वञ्चित गरेको छ. तर त्यहाँ आशा छ. एक ठाउँमा चाहिँ ढोका छ, छिर्ने ठाउँ छ. अनि त्यो एउटा ढोकाबाट चाहिँ ऊ छिर्न सक्छ. तर छिर्दाखेरि चाहिँ ऊ चाहिँ त्यतिकै छिर्न पाउँदैन. उसले चाहिँ एउटा के लिएर आउनुपर्छ, उसको सट्टामा मर्ने एउटा बलिदान लिएर आउनुपर्छ. अनि त्यसैले उसको त्यसको रगत बगाइनुपर्छ त्यहाँ. अनि त्यो मर्छ. त्यसैले परमेश्वरका आउनलाई चाहिँ मेरो एउटा बलिदान हुन खाँचो छ, एउटा रगतको बलिदान. अनि त्यहाँ अलि सानो थियो, देख्नु भएन होला, त्यो ल्याउनेले चाहिँ आफ्नो हात त्यो आफ्नो बलिमाथि राख्नु पर्थ्यो. अनि उसले त्यसबाट के देखाइरहेको थियो भने है म मर्नु पर्थ्यो खास, तर मेरो सट्टामा यो भन्दै थियो, म मर्नु, म पापी हो. अनि अर्को कुरा, त्यहाँ पुजारीहरू एक्चुली त्यो लेबरमा जाउँ त त्यो बाटा के अरे पुजारीहरू मात्र त्यहाँभित्र जान्थे. त्यो उपासक अथवा त्यो बलि ल्याउने व्यक्ति चाहिँ भेटुले पालभित्र छिर्न पाउँदैन थियो. पुजारी छिर्थ्यो, पुजारीले चाहिँ उसको लागि सबै काम गरिदिन्थ्यो. अनि त्यो पनि हेर्छ. तर कुरा के भने, त्यो बलिमाथि चाहिँ पुजारीले होइन, त्यो व्यक्तिले नै आफ्नो हात राख्नु पर्थ्यो, यो मेरो बलि हो भनेर. तर पुजारी भित्र जानु अगाडि चाहिँ उसले के गर्नु पर्थ्यो, त्यो पुजारीले पनि धुनु पर्थ्यो, ऊ पनि पापी हो, उसले आफूलाई अनि धोइरहनु पर्थ्यो, धोइरहनु पर्थ्यो. यसले देखाउँछ कि परमेश्वर, उनीहरू त सेवकहरू हुन्, पुजारीहरू सेवकहरू हुन्, हामी पुजारीहरू हौ, क्रिस्चियनहरू. हामीले परमेश्वरको सेवा गर्नलाई चाहिँ के हुन आवश्यक छ, हामी धोइएको हुनुपर्छ. हामी सफा भएर मात्र उहाँको सेवा गर्न सक्छौँ. अनि यो निरन्तर धोइरहनु पर्ने आवश्यकता छ. हाम्रो पापहरू स्वीकार गरिरहनु आवश्यक छ, किनभने यो संसारमा हामी चाहिँ फोहोर हुन्छौँ. स्वर्गमा त्यस्तो हुने छैन, तर यो संसारमा चाहिँ हुन्छ. अनि अर्को कुरा के भने, महापुजारी भन्ने एउटा व्यक्ति हुन्थ्यो. पुजारीहरू छन् तर एउटा महापुजारी हुन्थ्यो, उसको विशेष सुन्दर पहिरन हुन्थ्यो. ऊ चाहिँ भित्र परमेश्वरको सामु जान्थ्यो र उसले चाहिँ त्यो व्यक्तिको सट्टामा चाहिँ उसले चाहिँ त्यहाँ काम गरिदिन्थ्यो. यसले के देखाइरहेको थियो भने, त्यहाँ पापी मान्छेलाई परमेश्वर कहाँ पुर्याउनलाई एउटा मध्यस्थ चाहिन्छ, आफै सक्दैन म जानलाई. अनि येशू ख्रीष्ट चाहिँ हामी अधर्मीहरूलाई पवित्र परमेश्वरमा पुर्याउनलाई उहाँ चाहिँ त्यो व्यक्ति हुनुहुन्छ, हाम्रो मध्यस्थ, हाम्रो महापुजारी हुनुहुन्छ, हाम्रो निम्ति अन्तर्विन्ती गरिदिने व्यक्ति हुनुहुन्छ, जसले हाम्रो प्रतिनिधित्व गर्नुहुन्छ. त्यसैले एकचोटि यशैया 64 एक दुईवटा पद हेर्ने, के अरे यशैयामा एक दुईवटा पद हेर्नेछौँ. यशैया 64:6 पहिला हेर्नेछौँ. यशैया 64:6 त्यसैले अहिलेसम्म हेऱ्यौँ, भेटु नेपालले चाहिँ येशू ख्रीष्टको देह धारण अर्थात् परमेश्वर मान्छे बन्नु भएर यो संसारमा आउनुभएको कुरालाई देखाउँछ. दोस्रो चाहिँ उहाँको क्रुसको बलिदानलाई देखाइरहेछ, त्यो पित्तलको वेदीमा चढाएको पशु, त्यसको रगत बगेको, त्यसको मृत्यु भएकोबाट. अनि तेस्रो चाहिँ पापी मान्छेको अवस्था देखाइरहेछ भेटु नेपालले, कि उसको यस्तो अवस्थाले गर्दाखेरि चाहिँ उसको ठुलो समस्या छ. तर त्यहाँ सुसमाचारको कुरा पनि छ. यसले सुसमाचारको महत्वपूर्ण कुराहरूलाई चाहिँ दर्शाउँछ यो भेटुने पालले. यशैया 64:6 चाहिँ अब हाम्रो सबभन्दा ठुलो समस्या यही हो. यहाँ लेखेको छ, हेर्नुहोस् त, तर हामी सबै, त्यो सबै भन्ने शब्द देख्नुभयो, तपाईँ पनि हो, तपाईँ पनि हो. यहाँ भनेको छ, तर हामी सबै अशुद्ध थोक जस्ता छौ र हाम्रा सबै धार्मिक कामहरू मैला थाङ्नाहरू सरह छन्. अनि हामी सबै पाप जस्तै ओइलिन्छौं र हाम्रा अधर्महरूले बतासले झैं हामीलाई उडाएर लगेका छन्। हाम्रो अधर्मले हामीलाई नाश गर्दैछ, हाम्रो पापले गर्दा हामी एकदम फोहोर भएका छौँ, परमेश्वरको सामु हामी जान अयोग्य भएका छौँ। हामीले गरेको सबभन्दा राम्रो कुराहरू पनि त्यो चाहिँ फोहोर छ। परमेश्वर यति पवित्र हुनुहुन्छ कि हामी उहाँको सामु चाहिँ हामी जान सक्दैनौँ। अनि त्यसैले हामीलाई चाहिँ परमेश्वरका पुर्याउनलाई चाहिँ एउटा बलिदानको खाँचो छ, हाम्रो पापहरू धोइदिने त्यहाँ एउटा निर्दोष बलिको रगतको खाँचो छ, अनि येशु ख्रिस्ट नै त्यो हुनुहुनेछ भनेर चाहिँ उहिले अगाडि चाहिँ यहाँ दर्शाइएको थियो। अनि यसैया 53:6 त्यो कुरा यसरी लेखेको थियो, हेर्नुहोस् त, यसैया 53:6 बताएको थियो कसरी चाहिँ एकजना आउनुहुनेछ मसीह जसले चाहिँ हाम्रो पापहरू बोक्नुहुनेछ, अनि उहाँ माथि सबै सारा संसारको र तपाईँको र मेरो पापहरू उहाँमाथि परमेश्वरले नै हालिदिनुहुनेछ। अनि हामीले त्यो चाहिँ प्रभु येशु ख्रिस्टमा भएको हामीलाई बताइएको छ, यसैया 53:6 हामी सबैले भिडहरूले चाहिँ बाटो बिराएका छौँ। यो भनेको के हो? यो भनेको हामीले पाप गरेका छौँ, हामी बाटो बिराएका छौँ, हामीले चाहिँ पाप गरेका छौँ, हामी हरेक आफ्नो बाटोतिर लागेका छौँ। यो भनेको के हो? यो भनेको हामी सबैले आफ्नै इच्छा गर्यौँ, परमेश्वर तपाईँले मलाई बनाउनु भयो, तपाईँको इच्छा के हो भनेर हामीले सोधेनौँ, हामीले चाहिँ आफ्नै बाटोतिर लागिरहेका थियौँ, अनि त्यो पाप हो। अनि परमेश्वरले के गर्नुभयो? तर परमप्रभुले, यहाँ चाहिँ अब पिताको कुरा गर्दैछ, हेर्नुहोस् है, परमेश्वर पिता, पुत्र, पवित्र आत्मा, तीन तर एक परमेश्वर हुन्छ। पुत्र चाहिँ मानिस भएर आउनुभयो, पिताले चाहिँ के गरिदिनु भयो? पिताले चाहिँ हामी सबैको अधर्म उहाँ के अरे उसै माथि राखिदिनु भएको छ। त्यसैले त्यो बलि जुन ल्याउँदै थियो नि अघि, त्यो बलिमाथि त्यो हात राख्नेको सबै पापहरू त्यहाँ चाहिँ हस्तान्तरण भएको, त्यहाँ भनौँ सरेको अथवा सबै त्यसमाथि रहेको कुराको चाहिँ त्यसले दर्शाइरहेको थियो। अनि तस्बिर हो, यो अद्भुत तस्बिर हो, मुक्ति पाएकाहरूको लागि त यो त एकदमै रोचक हो, तर मुक्ति पाएर पनि शारीरिकहरूको लागि चाहिँ यो पट्टाइ लाग्दो हुन्छ। प्रस्थान लिबी त्यो भेट्न सक्छ हामीलाई चाहिँ अर्को ठाउँमा जाउँ होइन, तर आत्मिकहरूको लागि चाहिँ यहाँ बसिरहौँ, एउटा एउटा कुरा हेरौँ, म ख्रिस्ट देख्न चाहन्छु। तपाईँ कहाँ हुनुहुन्छ? कुन अवस्थामा हुनुहुन्छ तपाईँको आत्मिक अवस्था? चौथो कुरा के सिकाउँछ भेटु नेपालले? भेटु नेपालले चाहिँ परमेश्वर को हुनुहुन्छ, उहाँ कस्तो हुनुहुन्छ, कस्तो हुनुहुन्छ उहाँ? अनि के चौथो कुरा चाहिँ के हो भने परमेश्वरको दुईटा कुरा एकदम देखाइरहेको छ, धेरै कुरा तर दुईटा कुरा, एक उहाँको पवित्रता, महापवित्रता, दुई उहाँको प्रेम, उहाँको अद्भुत प्रेम, दुईटै अद्भुत, हामीले बुझ्नै नसक्ने उहाँको पवित्रता छ एकातिर, अनि हामीले चाहिँ हामीले समझले भ्याउनै नसक्ने उहाँको प्रेम यहाँ व्यक्त भएको छ। यहाँ दुई तरिकाले परमेश्वरले आफूलाई देखाउन प्रकट गरिदिनुहुन्छ। उहाँले चाहिँ म भन्दै हुनुहुन्छ, म चाहिँ न्यायकर्ता हुँ, म पापलाई दण्ड दिने परमेश्वर हुँ, म पापलाई घृणा गर्ने परमेश्वर हुँ, म पवित्र, धर्मी र न्यायी परमेश्वर हुँ, पापको ज्याला मृत्यु हो, उहाँले चाहिँ त्यो देखाइरहनु भएको छ। तर अर्कोतिर चाहिँ उहाँले यो पनि देखाउँदै हुनुहुन्छ, म मुक्तिदाता हुँ, म उद्धारकर्ता हुँ, म पापीहरूलाई प्रेम गर्ने परमेश्वर हुँ, म पापीहरूलाई बचाउन सक्ने परमेश्वर हुँ, म चाहिँ पापीहरूको लागि मरिदिने बलि भएर आउने परमेश्वर हुँ। भेटु नेपालले देखाइरहेको थियो, यति पवित्र कि उहाँले हरेक पापलाई दण्ड दिनुहुन्छ। सोच्नुहोस् एकछिन, प्रत्येक पापलाई, यहाँ बलिहरू ल्याइन्छन्, तपाईँहरू कतिजनाले पढ्नुभएको छ लेबी 1-7, एकचोटि हात उठाउनुहोस्, म निराश हुन्छ कि यहाँ हात उठाउनुहोस् त, धन्यवाद ल, सास फेर्दैछु मेरो। 16 पनि पढ्नुभयो? पढ्नुभयो है, ल ठिक छ। जुन त्यो दोष बलि पाप बलि बलिदान ल्याइन्छ नि हरेक पापको लागि ल्याइनु पर्थ्यो. अस्तिको बलिले हुँदैन थियो आज गरेको पाप हरेक हरेकको लागि. परमेश्वर त्यस्तो पवित्र हुनुहुन्छ. यति पवित्र कि उहाँले चाहिँ हरेक पापीलाई जो चाहिँ रगतको बलिदान बिना बसिरहन्छ त्यो व्यक्तिलाई चाहिँ अनन्त नरकमा दण्ड दिनुहुन्छ. यति पवित्र हुनुहुन्छ. हामीलाई त्यो गाह्रो हुन्छ हाम्रो आफ्नै तरिकाले सोच्न थाल्यो भने त्यो त असम्भव हुन्छ हामी आफ्नै मानवीय सोचाइले. तर जब हामी चाहिँ हेर्छौँ विश्वास गर्दै भन्छ तपाईँ पवित्र हुनुहुन्छ अति पवित्र हुनुहुन्छ. तर अर्कोतिर उहाँ पवित्र न्यायकर्ता मात्र होइन उहाँ चाहिँ अद्भुत प्रेम गर्ने मुक्तिदाता र उद्धारकर्ता हुनुहुन्छ. यतिसम्म कि उहाँले त्यो पापीको दण्ड आफैमाथि लिनुभयो र आफै मरिदिनुभयो आफ्नै रगत बगाउनु भयो त्यसैले उहाँ मान्छे बन्नुभयो. अनि उहाँले त्यसपछि के गर्नुभयो भौरी उठेपछि हरेक उहाँको नियम तोड्ने पापीहरूलाई तपाईँलाई मलाई चाहिँ मुक्ति लिन आऊ अब मुक्ति लिन आऊ अब भन्नुहुन्छ. ढोका यहाँ छ म हुँ आऊ ढोका म हुँ यदि कोही मबाट भित्र पस्यो भने उसले मुक्ति पाउनेछ. अब त्यो चाहिँ उहाँको प्रेम चाहिँ बुझिन सक्दो. पाँचौँ कुरा मान्छेले के गर्नुपर्छ यो भेटु नेपालले सिकाउँछ मान्छेले के गर्नुपर्छ मुक्ति पाउनलाई. अब परमेश्वरले त मुक्ति किनिदिइसक्नुभयो आफ्नै रगतको दाम तिरेर. तर मान्छेले चाहिँ त्यो अब आफै लिन आउनुपर्छ विश्वासद्वारा. अनि साँचो विश्वास हो भने त्यहाँ चाहिँ पश्चाताप हुनै पर्छ. खालि दिमेङले म पनि अह यहाँभित्र केही हुनुपर्छ तपाईँको फर्किने कार्य हुनुपर्छ. याद गर्नुहोस् त्यो ढोकातिर जाम न एकचोटि त्यो बाहिरको ढोका एउटा मात्र ढोका एउटा मात्र छ यो भेटु नेपालको. अनि त्यो व्यक्ति जो परमेश्वरका जान चाहन्छ नि ऊ चाहिँ त्यही एउटा ढोका भएर जानु पर्थ्यो. म अर्को ढोका भएर जान्छु भनेर हुँदैन थियो. त्यही मात्र ढोका यही ढोका हो. यो चाहिँ विभिन्न रङहरूले प्रभु येशूको विभिन्न पक्षलाई दर्शाउने रङहरूले बनिएको थियो. अनि ऊ चाहिँ त्यहाँ आउनु पर्थ्यो र उसले चाहिँ त्यो पित्तलको त्यो वेदीमा चाहिँ उसले सही बलिदान त्यहाँ भनेको जस्तै उसले चाहिँ त्यहाँ अर्पण गर्नुपर्थ्यो चढाउनु पर्थ्यो. अर्थात् ऊ चाहिँ त्यहाँ आएर चाहिँ आफ्नो म पापी हुँ भनेर चाहिँ स्वीकार गर्नु पर्थ्यो मानिलिनु पर्थ्यो आफ्नो पाप परमेश्वरको सामु. अनि उसले चाहिँ आफ्नो विश्वास अनि यसले के देखाइरहेको थियो भने त्यहाँभित्र गएर जुन आफ्नो बलिदान ल्याउँछ उसले चाहिँ त्यसको त्यसको वास्तविकता चाहिँ के हो भने येशू ख्रीष्ट चाहिँ मेरो प्रभु र मुक्तिदाता हुनुहुन्छ भनेर विश्वास गरेको तस्बिर हो. जब उसले चाहिँ त्यो बलिमाथि आफ्नो हात राख्छ उसले भन्दैछ मलाई चाहिन्छ म पापीको लागि एउटा बलि चाहिएको छ नि भन्ने कुरा उसले स्वीकार गरिरहेको थियो. चाहिँदैन भन्नेले त के आउँथ्यो र त्यहाँ चाहिने भन्नेले त आउँछ त्यहाँ. दोस्रो कुरा चाहिँ उसले चाहिँ के हुन्थ्यो भने मेरो पापहरू चाहिँ यसले बोक्नेछ मेरो पापहरू बोक्ने चाहिँ मेरो प्रतिष्ठापक यही हो अर्थात् मेरो सट्टामा. अनि परमेश्वरको वचनले भन्दछ उसको निम्ति त्यो बलि चाहिँ ग्रहण गरिनेछ उसको निम्ति उसको सट्टामा त्योलाई चाहिँ परमेश्वरले हुन्छ भनेर लिनुहुन्थ्यो. अर्थात् त्यो बलिद्वारा म चाहिँ ग्रहणयोग्य हुँदो रहेछ. अनि त्यो ढोकाबाट जब छिर्ने कार्य छ नि त्यसले के देखाइरहेको छ हेर्नुहोस् है त्यो ढोकामा उभिरहेको छु रे यदि उता पूर्वतिर हेऱ्यो अरे है यहाँ विभिन्न खालको जातिहरू छन् सबै मूर्ति पूजा गरिरहेका छन् कोही मोलेखलाई पुज्दैछन् कोही दागुनलाई के केलाई पुजिरहेको छन्. अनि उसले के गर्नु पर्थ्यो आफ्नो पिठ्यु फर्काउनु पर्थ्यो त्यो सबै मूर्तिहरूबाट. अनि उसले यतातिर हेर्नु पर्थ्यो म यहोवा परमेश्वर जिउँदो र सत्य परमेश्वर सिनाई पर्वतबाट दश आज्ञा बोल्नुहुने जिउँदो परमेश्वरतर्फ चाहिँ म आएँ अब भनेर उसको चाहिँ फर्काउनै पर्थ्यो यसरी अनि यसरी चाहिँ परमेश्वरतर्फ ऊ फर्केको हुन्थ्यो पिठ्यु चाहिँ पुरै उसले चाहिँ संसार र मूर्तिहरू र सबै पापतिर फर्काएको हुन्थ्यो नि ऊ चाहिँ त्यसपछि त्यसैले पश्चातापलाई जनाइरहेछ यो तस्विर हो पश्चातापको अनि जब वेदीमा आएर चाहिँ उसले आफ्नो बलि चढाउँथ्यो त्यसले चाहिँ के जनाइरहेछ ख्रिस्टमाथिको उसको विश्वासलाई जनाइरहेछ त्यो दुईटै कुराको तस्विर यहाँ छ अनि बाइबलमा एकचोटि हेर्नु हेर्नु राम्रो हुन्छ है प्रकाश के अरे प्रेरितको 20 अध्याय कति व्यक्तिलाई मैले सोध्ने गर्छु है सबैलाई सोध्छु होला तपाईँले मुक्ति पाउनुभयो अनि उसले भन्छ मैले मुक्ति पाएँ अनि मैले सोचेँ कहिले पाउनु भयो अनि उसले भन्छ जुन दिन विश्वास गरेँ भन्छ कहिले हो त्यो जब म चर्च जान थालेँ त्यसपछि म चाहिँ टाउको खनाउनु पर्ने हुन्छ है जब म चर्च जान थालेँ वास्तवमा धेरैजनाले चाहिँ त्यसलाई विश्वास भनिरहेको छ जुन बेलादेखि म चर्च जान थालेँ त्यही हो मेरो विश्वास भने पनि तर वास्तवमा त्यो होइन जब मैले विश्वास गरेँ मैले चर्च कहिले गएको थिएन जहिले मैले विश्वास गरेँ मलाई चर्च कस्तो हुन्छ थाहा पनि थिएन तर मसँग चाहिँ सुसमाचार थियो किनभने सुसमाचार मका आइपुगेको थियो परमेश्वरको वचन मका आइपुगेको थियो अनि हृदयमा एउटा फर्कने कार्य हुनै पर्छ आफ्नो जीवनमा सबभन्दा ठुलो कुराहरू के छ एकछिन है तपाईँहरूलाई तपाईँको जीवनमा ठुलो कुरा के छ जे छ त्यो तपाईँको मूर्ति हो सबभन्दा ठुलो कुरा के छ तपाईँको लागि त्यो चाहिँ त्यो तपाईँको मूर्ति हो त्यसलाई तपाईँले पिठी फर्काएर परमेश्वरका आउनु त्यो चाहिँ पश्चाताप हो जुन कुरालाई तपाईँले चाहिँ सबभन्दा बढी आदर गर्नुहुन्छ प्रेम गर्नुहुन्छ चाहनुहुन्छ त्यो तपाईँको मूर्ति हो तपाईँले फर्कनुपर्छ अनि त्यसपछि फर्कने हृदय फर्कने जिउँदो परमेश्वरका जसले यो वचन दिनुभयो जसले पुत्र पठाउनु भयो जो क्रुसमा मर्नुभयो अनि त्यसपछि चाहिँ फर्केर चाहिँ उहाँको पुत्रको बलिदानमाथि तपाईँले आफ्नो व्यक्तिगत रूपमा मेरो बलिदान तपाईँ हुनुहुन्छ तपाईँ मर्नुभयो र बौरी उठ्नुभयो भनेर विश्वास गर्नुपर्छ हेर्नुहोस् यहाँ 20:21 प्रेरितमा लेखेको छ पावलले यसरी प्रचार गरे भनेर भन्दैछ उसको सुसमाचार प्रचारमा के गर्नुपर्छ भनेर उनीहरूले उसले चाहिँ मुक्ति पाउनलाई के गर्नुपर्छ उसले यी दुईटा कुराहरू मैले जहिले पनि भन्थे भने 21 पद मैले दुवै यहुदीहरू र ग्रिकहरूलाई परमेश्वर तर्फ मन फिराउनु पर्छ र हाम्रो प्रभु येशु ख्रिस्टमा विश्वास गर्नु पर्छ भनी यत्नपूर्वक गइदिइरहे यो दुईटा कार्य चाहिँ हामीले गर्नुपर्छ अनि त्यो चाहिँ हामीले साँच्चै गर्दाखेरि के अरे वास्तव हुँदाखेरि त एकैचोटि हुने हो दुईटा कुरा हो तर अनि साँचो गरेको हुनुपर्छ यो अनि छैटौँ कुरा अब म अन्त गर्छु अलिकति धेरै लामो छैन के अरे माथि चाहिँ छैटौँ कुरा चाहिँ के देखाउँथ्यो भने भेटु नेपाल चाहिँ के को तस्विर हो भने मिलाप र सङ्गतिको तस्विर पनि हो मिलाप र सङ्गति यो भेटु नेपाल ले चाहिँ यो दर्शाइरहेको थियो कि उद्धार पाएकाहरूसित चाहिँ परमेश्वर मिलाप भएको छ परमेश्वरसित पापीहरूको मिलाप भएको छ र अब सङ्गति अब हुनुपर्छ परमेश्वरले चाहिँ सुरुबाटै मान्छेलाई किन बनाउनु भयो भने तपाईँलाई थाहा छ है परमेश्वरले मान्छेलाई बनाउँदा के बयान छ एउटा उत्पत्ति 1 अध्यायमा दिदीबहिनीहरू कस्तो बनाउनु भयो अरे है एकदम महत्त्वपूर्ण कुरा हो त्यो आफ्नै स्वरूपमा बनाउनु भयो किन महत्त्वपूर्ण आफ्नै स्वरूपमा भनेपछि परमेश्वरसँग सङ्गति गर्न परमेश्वरसँग मिल्दोजुल्दो बनाउनु भयो अनि त्यसैले उहाँसँग सङ्गति गरोस् भनेर हामीलाई बनाउनु भयो तर पापले गर्दाखेरि चाहिँ बिग्रियो सबै कुरा त्यहाँ शत्रुता आयो अनि परमेश्वरसितको सम्बन्ध जे थियो आदमको हवाको तोडियो मान्छे अब अलग भयो परमेश्वरबाट, तर परमेश्वरको योजना चाहिँ पहिलेबाट थियो, यो सब उहाँले हिसाब लिइसक्नु भएको थियो। उहाँले चाहिँ के हिसाब गर्नुभएको थियो भने, अनि मेरो पुत्रलाई पठाउनेछु एउटा सिद्ध मानिसको रूपमा, एउटा कन्याबाट, अनि मान्छेको पापको लागि दाम तिर्दिने, छुटकाराको दाम तिर्दिने, अनि मेरो पुरै व्यवस्था जो भङ्ग भएछ त्यसलाई अब सन्तुष्ट गराउने, प्रायश्चित गर्ने एकजना व्यक्ति पठाउँछु मेरो पुत्रलाई। अनि उहाँको योजना चाहिँ सुरुदेखि थियो यो। अनि अनि के गर्न खोजिरहनु भएको थियो भने, उहाँ चाहिँ अब मानिस कहिले पनि उहाँबाट अलग नहुने गरिकन त्यस्तो सम्बन्धमा ल्याउने उहाँको योजना थियो, कहिले पनि नछुट्ने, अब चाहिँ कहिले पनि उहाँबाट अलग नहुने गरिकन अनन्त मुक्ति, अनन्त जीवन यहाँ चाहिँ प्रभु येशूले ल्याउनु भयो। त्यसले किन अनन्त, उहाँसँग संगतिको लागि हो, उहाँसँगै बस्नको लागि, उहाँसँग हाम्रो संगति होस् भनेर, उहाँलाई चिन्न, उहाँलाई झन् चिन्न, उहाँलाई चिन्दै जान। त्यसैले यहाँ के देख्छौ, परमेश्वरले चाहिँ पापीहरूलाई धार्मिकता पाउनलाई आऊ भनेर निमन्त्रणा गर्नुहुन्छ, त्यसैले यो सब रचना गर्न लाउनु भयो। अनि जब त्यो बलि चढाइन्छ, वेदीमा रगत छर्किन्छ, त्यो चाहिँ धार्मिकता पाएको तस्विर हो। तर त्यति मात्र होइन, धार्मिकता पायो अब सकियो होइन, अब चाहिँ उहाँ के चाहनुहुन्छ, अब चाहिँ धार्मिकता पाएका यी पापहरूलाई भन्नुहुन्छ, मसँग अब संगति गर। अनि त्यसैले त्यहाँभित्र एकछिन जान्दा त्यहाँ चाहिँ के थियो, वेदीपछि के आउँछ, त्यो त्यो बाटा छ, पित्तलको बाटा, त्यो पानी थियो, त्यहाँ चाहिँ धोएर, त्यसले त्यो तस्विर हो कि हामी यो संसारमा हुँदाखेरि चाहिँ हामी पापी संसारमा छ, पाप स्वभाव छ, पाप गर्दाखेरि चाहिँ हामीले स्वीकार गर्दैनौँ, उहाँको वचनद्वारा धोइँदै उहाँसँग संगति गरोस् भन्ने हो। धार्मिक त पाओस् भने जाओस् होइन, संगति गरेर अझ झन्झन उता गइरहेको छ है। अनि वास्तवमा यो भेटुने पालले चाहिँ अन्तिम रूपमा चाहिँ त्यहाँ नयाँ यरुसलमलाई दर्शाइरहेको छ, जहाँ चाहिँ परमेश्वर आफ्नो जनहरूसित बास गर्नेछु भन्नुभएको छ, त्यसको तस्विर हो है। सातौं कुरा चाहिँ के को पनि तस्विर हो भने, के अरे ठिक छ, आठौं कुरामा त्यो त्यो के अरे सातौं कुरा ठिक छ, त्यो अघिमा यसलाई राखौँ। एकातिर धर्मीकरणको चित्रण छ भने अर्कोतिर चाहिँ पवित्रीकरणको चित्रण छ, दुईटा कुराहरू छ, वेदीले धार्मिकरण, यसले चाहिँ पवित्रीकरण, परमेश्वरको वचन जलको जलद्वारा हामी चाहिँ, यसपछि पाँचको पच्चिस होइन त, उहाँको वचनले चाहिँ हामीलाई धोइरहनुपर्छ। तपाईँ वचनमा हुनुहुन्छ, तपाईँ वचनमा हुनुहुन्छ कि नत्र भने तपाईँ उहाँसँग संगति गरिरहनु भएको छैन, वचनद्वारा भनेछ एफसी पाँचको पच्चिसमा होइन त, पल्टाउनु पर्दैन, म यहाँ पढिदिइहाल्छु किनभने तपाईँलाई ढिलो हुन्छ, फेरि निन्द्रा नपाएर फेरि भोलि छटपट होला। एफसी पाँचको पच्चिसमा के ल्याएको छ हेर्नुहोस् है, पछि छब्बिस हो, त्यसलाई भनेको मण्डलीलाई विश्वासीलाई वचनद्वारा जलको स्नानले शुद्ध गरी पवित्र गर्नलाई, पवित्रीकरण हो, दिन दिनै दिनके दिन, अनि तपाईँ वचनमै हुनुहुन्न है, वचन मनन गर्नुहुन्न, वचन पर छ भनेपछि तपाईँ चाहिँ उहाँसँग संगति गरिरहनु भएको छैन। त्यसैले तर परमेश्वरले तपाईँलाई बचाउनु भएको नै उहाँसित संगति गर्नलाई हो। पहिले भन्दा एकको तीन टिपी राख्नुहोस् त, पितासँग संगति गर्नलाई र उहाँको पुत्रसँग संगति गर्नलाई। बाप रे, यो सानो कुरो हो र, परमेश्वर सँगै हामीले चाहिँ संगति गर्नलाई, उहाँसँग समय बिताउनलाई, उहाँसँग कुरा गर्नलाई, उहाँसँग आमा उहाँको सबै हाम्रो कुराहरू उहाँलाई खन्याउन सक्छौँ, भन्न सक्छौँ, अनि त्यसपछि उहाँ हामीसँग बोल्नुहुन्छ, उहाँको वचनद्वारा बोल्नुहुन्छ, सिकाउनुहुन्छ, बदल्नुहुन्छ, हप्काउनुहुन्छ, सान्त्वना दिनुहुन्छ, संगति हो यो, हामी आत्मिक कुरा खाइरहेका छौँ, भोजन भइरहेछ, उहाँसँग भोज भइरहेछ हाम्रो है, उहाँको उहाँले प्रेममा बोल्दै हुनुहुन्छ हामीलाई, अनि हामीलाई पिताले जस्तै व्यवहार गर्दै हुनुहुन्छ, संगति हो यो। अनि त्यसपछि त्यसपछि कुरा कति नम्बर पुग्यो, सात नम्बर, भेटु नेपालले के देखाइरहेछ भने, ख्रिस्ट हाम्रो महापुजारी हुनुहुन्छ भनेर देखाइरहेको छ है। त्यहाँ हारुन भन्ने महापुजारी थियो अनि त्यसपछि उसका छोराहरू पुजारी महापुजारी भए तर ख्रिस्ट चाहिँ मृत्युबाट बौरी उठ्नुभएको हाम्रो महापुजारी हुनुहुन्छ पहिलो चाहिँ के गर्नुभयो हाम्रो सट्टामा चाहिँ ग्रहण योग्य बलिदान उहाँले चढाउनु भयो आफैलाई है आफैलाई त्यसपछि के गर्नुभयो मरेर बौरी मृत्युबाट बौरिएर उठ्नुभयो अनि त्यसपछि के गर्नुहुन्छ सदाको लागि जिउँदो हुनुहुन्छ के गर्नलाई हिब्रू 7:25 भन्दछ हाम्रो निम्ति अन्तर्विन्ती गर्नलाई त्यसैले त्यो सुन्दर तस्विरहरू छ यहाँ है तपाईँले आज होइन आज भोलि यसलाई त अलिकति हेर्ने हामीले है धेरै समय त्यसलाई मन गरिनुपर्ने खण्डहरू हुन् यहुदीहरूले छ नि मैले अस्ति पढाएको थिएँ यहुदीहरू बच्चाहरू यहुदी बच्चाहरू उनीहरूले सबभन्दा पहिले पढ्ने किताबै लेबी हो तर दुःख लाग्दो चाहिँ क्रिस्चियनहरूले लास्टमा पढ्ने किताब लेबी हो सामान्यतया लेबीको पुस्तकमा नै सबभन्दा बढी परमेश्वर प्रत्यक्ष रूपमा बोलिरहनु भएको छ सबभन्दा बढी लेबीको पुस्तकमा हो अनि त्यसैले भेटु नेपालमा चाहिँ प्रभु बौरी उठ्नुभएको प्रभु यीशु ख्रीष्टलाई के केले दर्शाउँथ्यो भने एक चाहिँ त्यो महापुजारीले यहाँ देख्न सकिन्छ कि सकिँदैन महापुजारी अनि दोस्रो चाहिँ त्यहाँ भित्र जाँदाखेरि त्यो भेटु नेपालभित्र छिर्ने बित्तिकै त्यहाँ भएको सबै सामानले पनि उहाँलाई देखाइरहन्छ त्यो सुनले बनेको सामानहरू सुनले के भनेछ त्यहाँ मोहोरिएको भनेछ कि ढाकेको त्यो सामानहरूले सब यीशु ख्रीष्टलाई दर्शाउँदै थियो त्यो सामदान यतातिर छ त्यसले चाहिँ प्रभु यीशुलाई दर्शाइरहेको थियो संसारको ज्योति म नै हो त्यहाँ बत्ती बलिरहन्थ्यो 7 सिद्ध रूपमा उतापट्टि त्यहाँ रोटी हरेक शनिबार पूजाहरूले त्यहाँ बनाएर राख्थे 6-6 उमा त्यहाँ के देखाइरहेछ प्रभु यीशु चाहिँ जीवनको रोटी हुनुहुन्छ उहाँलाई हामीले चाहिँ आत्मिक रूपमा खाने हो उहाँबाट नै हामी चाहिँ जिउने हो उहाँले हाम्रो जीवन हुनुहुन्छ अनि त्यसपछि त्यहाँ त्यो पोरोको वेदी छ बिचमा महापवित्र स्थानको अगाडि त्यसले चाहिँ प्रभु यीशु ख्रीष्ट चाहिँ हाम्रो मध्यस्थकर्ता हुनुहुन्छ अनि उहाँ चाहिँ हाम्रो निम्ति अन्तर्विन्ती गर्नेवाला हुनुहुन्छ परमेश्वरसित परमेश्वरका पुर्याउने उहाँ नै हुनुहुन्छ हामीलाई अनि अन्तमा चाहिँ 8 चाहिँ यो भेटु नेपाललाई चाहिँ उजाड स्थानमा खडा गरियो अनि त्यसपछि चाहिँ यसलाई परमेश्वरले हिँड भनेपछि किन सङ्केत दिनुहुन्थ्यो परमेश्वरले त्यो बादल थियो अद्भुत एउटा बादल उहाँको महिमाको बादल त्यो हिँडेपछि उनीहरू पनि सब प्याक गरेर हिँड्नु पर्थ्यो अनि फेरि अर्को ठाउँमा पुगेर त्यसलाई राख्नु पर्थ्यो अनि उजाड स्थानमा यसरी घुमेको घुमेथ्यो उनीहरू यसले यो पनि देखाइरहेछ कि विश्वासी पनि यात्री हो र परदेशी हो यो संसारमा यो मरुभूमिमा उरा ठिलो मरुभूमि भनेर हामी गाउँछौँ तपाईँलाई त्यस्तो लाग्छ यो संसार कि यही संसारमा म के बनू भन्ने छ तपाईँको यो उरा ठिलो मरुभूमिमा के भन्नुहुन्छ तपाईँ तपाईँ एउटा परदेशी यात्री त्यसरी देख्नुहुन्छ आफूलाई अब यसले भेटु नेपालले त्यही सिकाइरहेको छ कि हामी अनन्तको घरमा जाँदैछौँ हामी चाहिँ यात्रामा छौँ अनि हामी चाहिँ उहाँलाई दर्शाउँदैछौँ हुन्छ धन्यवाद हामीले भेटु नेपाललाई हेऱ्यौँ अनि प्रभु इच्छामा भोलि हामी बलिदानहरूलाई साँझ हेर्नेछौँ अनि हामी प्रार्थना गरेर रोक्नेछौँ प्रभु धन्यवाद छ जे हामीलाई दिनुभयो अनि जे हामीले हेर्न पायौँ अनि सबभन्दा त तपाईँको पुत्रको लागि धन्यवाद छ तपाईँको पुत्रलाई हामी जान्न बुझ्न चिन्न सकौँ तपाईँसित सङ्गति गर्न हामीलाई सिकाउनुहोस् प्रभु तपाईँ यही चाहनुभयो अनन्तदेखि प्रभु योजना गर्नुभयो अनि प्रभु तपाईँलाई हामीले कुनै कुरामा पनि बेवास्ता गर्ने र अरू कुराको पछि लागेर तपाईँलाई बिर्सने हुनबाट जोगाइदिनुहोस् प्रभु हामीलाई सहायता गर्नुहोस् यी दिनहरूमा अनि आरामबन्दी दिनुहोस् यस रात